फैसला होने तक कुलभूषण जाधव को फांसी ना दें आलमी अदालत इंसाफ। तुर्की का शाम के लिए अमरीका के खसूसी नुमाइंदे को वापस भेजने का मुतालबा। और जानिएगा सबा कमर ने इंडियन अदाकार इरफान खान के बारे में क्या कहा। ये बीबीसी उर्दू सर्विस है, नादिया सुलेमान से खबरें सुनिए। आलमी अदालत इंसाफ ने पाकिस्तान में सजाए मौत पाने वाले इंडियन बहरिया के साबिक अफसर कुलभूषण जाधव की सजा के खिलाफ दरख्वास्त पर फैसले में कहा है कि अदालत के हतमी फैसले तक कुलभूषण जाधव को फांसी नहीं दी जाए। फैसले की तफसीलात ताहिर इमरान से।
आलमी अदालत इंसाफ के जज रूनी इब्राहिम ने फैसला सुनाते हुए कहा कि वियना कन्वेंशन से जासूसी के इल्जाम में गिरफ्तार अफराद को अलहदा नहीं किया जा सकता। भारत को मुतले करने में नाकामी वियना कन्वेंशन के दायरे में आती है। दोनों मुल्कों के दरमियान वियना कन्वेंशन के तहत कौंसलर रसाई पर इख्तलाफ पाया जाता है और अदालत का फैसला आने तक कुलभूषण को फांसी नहीं दी जा सकती। मार्च 2016 में कुलभूषण की गिरफ्तारी के बाद पाकिस्तान की जानिब से उनका एक वीडियो बयान मीडिया के सामने पेश किया गया था, जिसमें वो ये एतराफ़ करते दिखाई दिए कि वो इंडियन बहरिया के हाजिर सर्विस अफसर हैं और वो इंडिया की खुफिया एजेंसी के लिए काम कर रहे थे। दूसरी जानिब इंडिया की वजारत खारजा ने इस वीडियो और इल्ज़ाम को मुस्तरद कर दिया था।
आलमी अदालत इंसाफ के फैसले के बाद पाकिस्तान के तर्जुमान दफ्तर खारजा नफीस ज़करिया ने अपना रद्दअमल इस तरह जाहिर किया।
कुलभूषण ने एक दफ़ा नहीं दो दफ़ा किया है कन्फेशन अपना। भारत का चूंकि चेहरा बेनकाब हुआ है, ये एक बहुत बड़ा केस है कि अगर कोई स्टेट जो है इन्वॉल्व हो टेररिज्म, टेरर फाइनेंसिंग, सबवर्जन और स्पाइंग, ये बड़े ऐसे बड़े क्राइम्स हैं जिसके अंदर जो है भारत का चेहरा बेनकाब हुआ है। और यही वजह है कि वो कुलभूषण का केस जो है उसने एक ह्यूमन एंगल से प्रेजेंट किया जी, कौन सा एक्सेस नहीं दे रहे हैं।
वफाक के ज़ेर इंतज़ाम कबाइली इलाकों में इस्लाहात के बिल को मौखर करने पर कौमी असम्बली में हिजबे मुखालिफ की जमातों ने शदीद एहतजाज किया और कहा कि इस बिल को मंजूर न करवाने से इन इलाकों में एहसास महरूमी पैदा होगा। इस्लामाबाद से शहजाद मलिक की रिपोर्ट।
सरदार अयाज सादिक की सरबराही में होने वाले कौमी असम्बली के इजलास में हिजबे इख्तलाफ की जमातों का कहना था कि फाटा इस्लाहात की मंजूरी वफाकी काबीना ने दी है, लेकिन इसके बावजूद इसे पार्लियामेंट से मंजूर करवाने में लैतुलाल से काम लिया जा रहा है। उन्होंने इल्ज़ाम आयद किया कि हुकूमत सोचे समझे मंसूबे के तहत हुक्मरान इतिहाद में शामिल जमातों से इस बिल की मुखालफत करवा रही है। रियासती और सरहदी अमूर के वफाकी वजीर अब्दुल्कादर बलोच का कहना था कि उन्हें वजीर आजम की तरफ से इस बिल को मौखर करने की कोई हदायत नहीं मिली। उन्होंने कहा कि ये बिल मुतल्लिका कायमा कमेटी के पास है जहाँ इस पर गौर वोस किया जा रहा है।
तुर्की के वजीर खारजा मेवलोड चेवशोलो ने अमरीका के वजीर खारजा रेक्स टिलरसन से कहा है कि अमरीका शाम के लिए अपने खसूसी नुमाइंदे ब्रेट मैक्रुक को उनके ओहदे से वापस बुला ले। तफसीलात शिराज हसन से।
तुर्की ने शाम के लिए अमरीका के खसूसी नुमाइंदे पर कुर्द मलेशिया YPG की खुलकर हमायत करने का इल्ज़ाम आयद किया है। तुर्क टेलीविजन पर इंटरव्यू के दौरान तुर्क वजीर खारजा ने अमरीका के इस दावे को तस्लीम करने से इनकार कर दिया कि YPG का कुर्द अलहदगी पसंद तंजीम PKK से कोई ताल्लुक नहीं है। ख्याल रहे कि PKK को तुर्की के साथ साथ अमरीका और यूरोपीय यूनियन की जानिब से भी शिद्दत पसंद ग्रुप करार दिया जा चुका है। गुज़श्ता हफ्ते ट्रंप इंतजामिया की जानिब से कहा गया था कि अमरीका YPG को शाम के इलाके रक्का में शिद्दत पसंद तंजीम दौलत इस्लामिया के खिलाफ लड़ाई के लिए असलाह करेगा।
पाकिस्तानी अदाकारा सबा कमर की पहली बॉलीवुड फिल्म हिंदी मीडियम आज रिलीज हो रही है। फिल्म में उन्होंने बॉलीवुड के मशहूर अदाकार इरफान खान के साथ काम किया है। उनके साथ काम का तजुर्बा कैसा रहा, BBC से बात करते हुए सबा कमर ने बताया।
ही इज अ ब्रिलियंट एक्टर। वर्किंग विद इरफान खान हैज बीन एन अमेजिंग एक्सपीरियंस। मुझे उनका बिहेवियर बहुत अच्छा लगा ऑन सेट। मतलब वो इतने फोकस्ड हैं, उनको सिर्फ अपने कैरेक्टर में रहते थे। एक चीज़ जो वो नहीं मैं सहमत नहीं थी जिससे, रिहर्स नहीं हम बहुत ज़्यादा सीन को करते थे। वो ये होता था जो मैजिक हमने क्रिएट करना है वो सीन के अंदर ही जाके करना है।
सबा कमर का तफसीली इंटरव्यू आज BBC उर्दू के TV प्रोग्राम सैरबीन में नशर किया जाएगा, देखना मत भूलिएगा। सैरबीन आज शाम 7:30 बजे BBCUrdu.com पर। ये BBC उर्दू सर्विस है। अगर आप चाहें तो मुझसे, मेरी टीम के दीगर साथियों से ट्विटर पर भी राबिता कर सकते हैं। मेरा ट्विटर हैंडल है @NadiaSuleiman। इसके अलावा अगर आप कोई भी राय देना चाहें तो ट्विटर और फेसबुक पर हमारा सफ़ा BBC उर्दू हाजिर है। और आपके कोई भी मसाइल हों तो उनके बारे में हमें ज़रूर लिखें, हम अपने प्रोग्राम में नशर करेंगे। یہ نیوز بلیٹن اس وقت آپ فیس بک پر بی بی سی اردو کے پیج پر لائیو ملاحظہ کر رہے ہیں اور وہیں پہ مہر بزنجو لکھتے ہیں کہ بلوچستان کے ضلع آواران میں ہزاروں اسکول کئی سالوں سے بند ہیں، انہیں دوبارہ کھولا جائے اور بی بی سی اس حوالے سے ضرور آواز اٹھائے۔ تو مہر بزنجو صاحب، ہم نے یہاں ذکر کر دیا ہے، اور اگر آپ اپنے علاقوں کے حوالے سے مسائل کے بارے میں بات کرنا چاہتے ہیں تو ہمیں لکھیں، ہم ضرور شامل کریں گے۔ اس کے علاوہ جاپانی شہزادی محبت کے لیے شاہی خاندان چھوڑ رہی ہیں، یہ خبر فیس بک پر بھی موجود ہے، بی بی سی اردو کے پیج پر اور ویب سائٹ پر موجود ہے۔ اس کو خاصی تعداد میں پڑھا جا رہا ہے دلچسپی سے، اور شیئر بھی کیا جا رہا ہے کہ جاپانی شہزادی محبت کے لیے اپنا رتبہ چھوڑ رہی ہیں۔ خبروں کا سلسلہ آگے بڑھاتے ہیں۔ آپ کو بتائیں کہ روس کی جانب سے امریکی انتخابات پر اثر انداز ہونے اور ڈونلڈ ٹرمپ کی انتخابی مہم سے تعلق کے معاملے کی تحقیقات اب ایف بی آئی کے سابق سربراہ رابرٹ مولر کریں گے۔ تفصیلات نوشین عباس سے۔
رابرٹ مولر کے نام کا اعلان کرتے ہوئے نائب اٹرنی جنرل کا کہنا تھا کہ یہ بات عوامی مفاد میں تھی کہ اس کام کے لیے باہر کے آدمی کا انتخاب کیا جاتا۔ رابرٹ مولر کی تعیناتی کے ایک گھنٹے بعد ہی ڈونلڈ ٹرمپ نے پیش گوئی کر دی کہ تحقیقات میں انہیں اور ان کی ٹیم کو بے قصور قرار دیا جائے گا۔ ڈونلڈ ٹرمپ کی جانب سے ایف بی آئی کے حالیہ ڈائریکٹر جیمز کومی کو برطرف کیے جانے کے بعد خصوصی پروسیکیوٹر کا مطالبہ بڑھنے لگا تھا۔ ایف بی آئی اور کانگریس ڈونلڈ ٹرمپ کی ٹیم اور روس کے درمیان ممکنہ تعلق کی خان بین کر رہے ہیں۔ امریکی خفیہ اداروں کا خیال ہے کہ ماسکو نے امریکی انتخاب کو ریپبلکن کے حق میں موڑنے کی کوشش کی۔
امریکی صدر ڈونلڈ ٹرمپ نے ماضی میں ایران کے جوہری معاہدے پر شدید تنقید کرنے کے باوجود ایران پر عائد پابندیوں میں نرمی کے معاہدے کی توسیع کر دی ہے۔ تفصیلات بتا رہی ہیں نازش سفر۔
اس اقدام کا مطلب یہ ہے کہ ایران کے ساتھ معاہدہ کرنے یا اشیاء فروخت کرنے والی کسی بھی امریکی کمپنی پر عائد پابندی معطل رہے گی۔ ایران پر عائد پابندیوں میں نرمی سن 2015 میں ایرانی جوہری پروگرام سے متعلق ایران اور دنیا کی 6 عالمی قوتوں کے درمیان طے پانے والے معاہدے کا حصہ تھیں، اور ماضی میں صدر ٹرمپ نے اس معاہدے کو بدترین معاہدہ قرار دیا تھا۔ انہوں نے اپنی انتخابی مہم کے دوران کہا تھا کہ اگر وہ صدر منتخب ہو گئے تو اس تباہ کن معاہدے کو ختم کرنا ان کی اولین ترجیح ہوگی۔
اور اب کھیلوں کی خبروں کے ساتھ عبدالرشید شکور۔
آئی سی سی نے یکم جون سے شروع ہونے والی چیمپئنز ٹرافی کے لیے امپائرز اور ریفریز کے ناموں کا اعلان کر دیا ہے۔ 12 امپائرز میں پاکستان کے علیم ڈار بھی شامل ہیں، جن کی بحیثیت امپائر یہ 5ویں چیمپئنز ٹرافی ہوگی۔ اعلان کردہ 3 میچ ریفریز میں کرس براڈ، ڈیوڈ بون اور اینڈی پائیکرافٹ شامل ہیں۔ چیمپئنز ٹرافی کے وارم اپ میچز 26 مئی سے شروع ہوں گے۔ پاکستانی کرکٹ ٹیم اپنا پہلا وارم اپ میچ 27 مئی کو بنگلہ دیش کے خلاف کھیلے گی۔ آسٹریلوی کرکٹ ٹیم کے کوچ ڈیرن لیمن کا کہنا ہے کہ کرکٹ آسٹریلیا اور کھلاڑیوں کے درمیان مالی تنازع سے ایشز سیریز کو اگرچہ کوئی خطرہ نہیں، لیکن یہ تنازع چیمپئنز ٹرافی پر اثر انداز ہو سکتا ہے۔ ڈیرن لیمن نے نائب کپتان ڈیوڈ وارنر کی اس بات سے اتفاق نہیں کیا کہ آسٹریلوی ٹیم ہڑتال بھی کر سکتی ہے۔ آئی پی ایل کا دوسرا کوالیفائر کل ممبئی انڈینز اور کولکتہ نائٹ رائڈرز کے درمیان کھیلا جائے گا۔ فاتح ٹیم اتوار کے روز فائنل میں رائزنگ پونے سپر جائنٹ کا مقابلہ کرے گی۔ گزشتہ رات کھیلے گئے میچ میں کولکتہ نائٹ رائڈرز نے ڈکورت لوئس قانون کے تحت دفاعی چیمپئن حیدرآباد کو 7 وکٹوں سے شکست دے دی۔ عالمی نمبر 1 اینجلی کرور کو اٹالین اوپن کے دوسرے راؤنڈ میں ہی شکست کا سامنا کرنا پڑا۔ انہیں عالمی رینکنگ میں 68ویں نمبر کی کھلاڑی اینٹ کونٹاویٹ نے 6-4 اور 6-0 سے ہرا دیا۔ نمبر 2 سیٹ کیرولینا پلسکووا، یوہانا کونٹا اور وینس ولیمز نے اپنے میچز جیت لیے۔ مردوں کے مقابلوں میں رافیل نڈال، سٹین واورنکا، یوان مارٹن ڈیل پوٹرو تیسرے راؤنڈ میں پہنچ گئے۔ کرسٹیانو رونالڈو یورپ میں ہونے والی مختلف لیگز میں سب سے زیادہ 367 گول کرنے والے کھلاڑی بن گئے ہیں۔ انہوں نے انگلینڈ کے جیمی گریوز کا 46 سالہ پرانا ریکارڈ توڑ دیا ہے۔ رونالڈو کے 2 گول کی مدد سے ریال میڈرڈ نے سیلٹا ویگو کو 4-1 سے شکست دی، اور اب اسے اسپینش لیگ ٹائٹل جیتنے کے لیے صرف 1 پوائنٹ درکار ہے۔
موسم کا حوال بتا رہی ہیں شمائلہ خان۔
محکمہ موسمیات کے مطابق ملک کے بیشتر علاقوں میں موسم گرم اور خشک رہے گا۔ تاہم گلگت بلتستان، بالائی فاٹا اور کشمیر میں بعض مقامات پر تیز ہواؤں اور گرج چمک کے ساتھ ہلکی بارش کا امکان ہے۔ گزشتہ 24 گھنٹوں کے دوران ملک کے بیشتر علاقوں میں موسم خشک رہا، تاہم گلگت بلتستان میں کہیں کہیں جبکہ مالاکنڈ، ہزارہ ڈویژن اور کشمیر میں چند مقامات پر تیز ہواؤں، آندھی اور گرج چمک کے ساتھ بارش ہوئی۔ سب سے زیادہ گرمی تربت اور دادو میں 45 ڈگری سینٹی گریڈ تک پڑی، جبکہ کراچی میں 36، لاہور اور پشاور میں 35، اسلام آباد میں 34 اور کوئٹہ میں زیادہ سے زیادہ درجہ حرارت 33 ڈگری سینٹی گریڈ رہا۔
یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے۔